السلام عليكم ورحمة الله وبركاته. نحمده ونصلي على رسوله الكريم. ملت کا لیجو اللہ جل جلالہ نے قرآن مجید کی کئی صورتوں میں اپنے دوستوں کے اور اپنے محبوبین کے اور اپنے اولیاء کے بارے میں وضاحت فرمائی ہے. گزشتہ جمعے میں آپ کی خدمت میں بعض آیتیں پڑھی گئی تھیں جن میں اولیاء اللہ کا تذکرہ تھا. عام طور پر اس برکت والے مہینے میں سعادت سمجھ کر حضرت محبوب سبحانی شیخ عبدالقادر جیلانی رحمۃ اللہ علیہ کے حالات وغیرہ پیش کیے جاتے ہیں، لیکن راست اور بھی تکرار اس بیان کی یہاں ضرورت نہیں ہے. اس زمن میں کتاب بھی فراہم ہے، اسی لیے حضرت کی راست سیرت و سوانح بیان کرنے کی بجائے اصل ولایت اولیاء ولایت کی حقیقت، ولایت کا مضمون، ولی بننے کا طریقہ، اولیاء کی صفات، اولیاء اللہ کے حالات، اولیاء کی تعلیمات، اس زمن میں کچھ اشارے آپ کی خدمت میں پیش کیے دیتے ہیں. آپ جانتے ہیں کہ اولیاء ولی کی جمع ہے. ایک ولایت کا لفظ استعمال کرتے ہیں، ایک ولایت کا، کبھی زبر سے استعمال کیا جاتا ہے، کبھی زیر سے استعمال کیا جاتا ہے، کبھی تصرف اور تولیت کے معنی میں استعمال کرتے ہیں، عمارت و حکومت کے معنی میں استعمال کیا جاتا ہے، کہیں متولی کے معنی میں استعمال کیا جاتا ہے، اور کہیں پر ربوبیت کے معنی میں استعمال کیا جاتا ہے، اور کہیں پر نصرت اور مدد کے معنی میں استعمال کیا جاتا ہے. اللہ یتولی الصالحین، اللہ صالحین اور نیکوکار اور نیک لوگوں کا سرپرست، نگہداشت کرنے والا، محافظ ہے اور مدد کرنے والا. اسی طریقے سے ناصر و مددگار کے معنی میں آتا ہے. ذالک بھی ان اللہ مولا للذین آمنوا وان الکافرین لا مولا لهم. اس طرح کے بہت سی آیتیں اور حضور اکرم صلی اللہ علیہ وسلم کے بہت سے ارشادات ولایت اور اولیاء کے باب میں منظور ہیں. آپ کے سامنے صرف ایک جملہ استعمال کرتے ہیں جو قرآن مجید میں آیا ہے، جو گزشتہ مضمون سے مربوط ہونے کے اعتبار سے ایک جملے میں مضمون سمجھ میں آ جائے گا. ان اولیاءہ الا المتقون. اللہ کے جو ولی ہیں، اللہ کے جو دوست ہیں، اللہ کے جو محبوب ہیں، اور بالخصوص نزول کے اعتبار سے کوئی تفصیلات ہیں وقت کی تنگی کی وجہ سے ان باتوں کی صراحت ہم نہیں کر سکتے. البتہ اولیاء کے زمن میں اس آیت کا بھی تذکرہ کیا جاتا ہے، اس میں متقی اور پرہیزگاروں کو اللہ کا ولی بتایا گیا ہے. خانہ کعبہ کی تولیت جو ہے، ایسے ویسے مفسد قسم کے لوگ اس کو اس کے متولی نہیں بن سکتے، بلکہ جو پرہیزگار لوگ ہیں، مسجد حرام کا ادب کرنے والے لوگ ہیں، اللہ کے احکام کی تعمیل کرنے والے لوگ ہیں، اس مضمون کو بتایا گیا ہے. لیکن ساتھ ہی ساتھ اولیاء کے باب میں بھی اس آیت کے جس کو لیا گیا ہے کہ ولی جو ہوتے ہیں وہ متقی اور پرہیزگار ہوتے ہیں. ایمان اور تقویٰ، جس درجے کا ایمان ہوگا اور جس درجے کا تقویٰ ہوگا، ولایت اسی درجے کی بلند ہوگی، اور جس درجے کا ایمان کمزور ہوگا اور جس درجے کا عمل کمزور ہوگا اور جس درجے کا تقویٰ کمزور ہوگا، اسی مناسبت سے ولایت کے درجات میں کمی آئے گی. ضرورت اس بات کی ہے کہ ایمان اور مقتضیات ایمان کو بالتفصیل و تحقیق خوب اچھی طرح سنیں سمجھیں. آپ بار بار بھی سنتے رہیں اور دو مہینے بھی سنتے رہیں تو اولیاء کا باب ختم نہیں ہوتا ہے، لیکن جتنا جو کچھ سمجھایا جاتا ہے یا کہا جاتا ہے آدھے گھنٹے ہونے میں سمجھ کر، وہ کوشش یہ کی جاتی ہے کہ عطر کشید کیا جائے اور بزرگوں نے جو سینکڑوں ہزاروں صفحات میں جس چیز کو دیا ہے اس کے جی ان باتوں کو خلاصے کے طور پر آپ کی خدمت میں رکھا جائے تاکہ آپ حضرات کو زیادہ تکلف اور تکلیف بھی نہ ہو اور مضمون آسانی سے سمجھوں بھی آئے اور کچھ فکر و عمل کا موقع بھی فراہم ہو جائے. اسی لحاظ سے آج بھی چند باتیں گوش گزار کرنے کی ہیں. قرآن پاک میں آیا ہے جی جہاں اس میں شیطانی کا تذکرہ ہے اور وہ استعاد علیہم الشیطان فانساہم ذکر اللہ اولئک حزب الشیطان الا ان حزب الشیطان هم الخاسرون. جن انسانوں کے اوپر شیطانوں کا تسلط ہو جاتا ہے اور وہ اللہ کی یاد سے غافل ہو جاتے ہیں اور اس کے احکام سروگردانی اختیار کرتے ہیں, ان کے اوپر شیطان کا تسلط ہوتا ہے اور وہ سراسر نقصان میں رہتے ہیں. اس سے معلوم ہوتا ہے کہ شیطانی اثرات سے بچنے کا طریقہ اللہ کے حکم کے تحت زندگی بسر کرنا اور پھر بالخصوص اس میں اللہ کی یاد کو اپنے دل و دماغ پر مستولی کرنے اور چھانے کی کوشش کرنا کہ اس طریقے سے ہمارے فکر و عمل پر, ہماری یاد پر, ہمارے دل و دماغ پر, ہمارے ظاہر و باطن پر اللہ کی یاد چھا جائے. اس اعتبار کو ملحوظ رکھیں تاکہ حزب اللہ کے گروہ شمار ہو, اللہ کا گروہ ہے اولئک حزب اللہ. آگے کی تفصیلی آیت ہے وہاں, یہ وقت مضمون بہت ادھورا رہ جائے گا اسی لیے الفاظ نہیں پڑھ رہا ہوں, صرف اتنا اشارہ دینا کافی ہوگا. اولئک حزب اللہ الا ان حزب اللہ هم المفلحون. یہ اللہ کا گروہ ہے, یہ اللہ کی جماعت ہے, یہ اللہ کے ولی ہیں, یہ اللہ کے محبوب ہیں اور یہ اللہ تعالیٰ کے فرما برداروں کا گروہ ہے, یہ کامیاب ہونے والے لوگ ہیں. تو ایک گروہ شیطانی ہوتا ہے, دوسرا گروہ رحمانی ہوتا ہے. ایک اور بات یہ بھی ہے آپ کی خدمت عرض کرنے کی کہ ایک مرتبہ حضور اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا ان من العباد لعباد, اللہ کے بندوں میں سے بعض بندے ایسے ہوتے ہیں. ان من العباد لعباد, سب اللہ ہی کے بندے ہیں لیکن اس کے بندوں میں سے کچھ خاص بندے بھی ہیں. ان کی شان کیا ہے, ان کی حیثیت کیا ہے, ان کی وقعات کیا ہے, ان کا مقام اور مرتبہ کیا ہے. حدیث کے کئی حدیثوں میں یہ الفاظ ہے یغبطہم الانبیاء والشہداء, انبیاء کرام علیہ السلام رش کریں گے. ماشاءاللہ کیا مقام کا انسان ہے, بہت کس درجے کا مرتبے کا آدمی ہے, شہید رش کریں گے. اوف اتنے بڑے مرتبے کے لوگ. ان من العباد لعباد, بلا شبہ بندوں میں سے بعض بندے خصوصی بندے وہ ہیں, ایسے بندے یغبطہم الانبیاء والشہداء, انبیاء اور شہداء بھی ان کے اوپر رش کریں. صحابہ کرام جب متوجہ ہو گئے حضرت صلی اللہ علیہ وسلم کی اس صراحت کی وجہ سے تو صحابہ کرام رضی اللہ عنہم نے پوچھا, یہ بعض روایتوں میں ہے خلہم لنا اور بعض روایتوں میں ہے صفہم لنا. یہ صف یا رسول اللہ صلی اللہ علیہ وسلم ان کے اوصاف بیان فرما دیجیے, ان کی کیفیات بیان فرما دیجیے, ان کے کام اور افعال بیان فرما دیجیے, ان کی مشاغل بیان فرما دیجیے. لعلنا نحبهم, اگر ایسا یہ بات کھل کر سامنے آ جائے گی تو ہم ان سے محبت رکھیں گے, ان سے تعلق قائم کریں گے, ان کے ساتھ ایک حبی رابطہ برقرار ہوگا کیونکہ اللہ تعالیٰ ان کو چاہتے ہیں. لعلنا نحبهم, تو حضور صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ ہم قوم تحابوا فی روح اللہ, اللہ کے رضوان میں, اللہ کی خوشنودی میں, اللہ کی رضا میں, اللہ کے حکم کے تحت اللہ ہی کو راضی کرنے کے لیے اللہ جی بندوں سے محبت رکھتے ہیں. اللہ محبت فی اللہ محبت, اور منشا کیا ہوتا ہے, منشا اللہ کی یاد ہوتا ہے, اللہ کو راضی کرنا ہوتا ہے, اللہ تعالیٰ سے محبت کو بڑھانا ہوتا ہے, اللہ سے تعلق میں وفور پیدا کرنا ہوتا ہے. یہ فرمایا حضور اکرم صلی اللہ علیہ وسلم, فرمایا اللہ وجوہہم نور اللہ منابر من نور, ان کے چہروں پر نور ہوتا ہے. और वो नूर भी ऐसे नूरानी चेहरे के लोग जिन मिंबरों पर होंगे वो मिंबर भी नूर के होंगे। अला फी वजूहिहिम नूर, ये अला मनाबिर मिन नूर, नूर के मिंबरों पर नूरानी चेहरों के साथ हो। कैसे शान के होंगे। और क्या फरमाया, ला यखाफून इज़ा खाफ़ अन्नास वला यहज़नून इज़ा हज़िना अन्नार। उनकी शान ये होती है जिस दिन सारे इंसान घबरा रहे होंगे उस दिन ये बेखौफ होंगे, और जिस दिन सारे लोग गमगीन होंगे उस दिन ये लोग गम से जी गम से दूर होंगे, गम से महफूज होंगे। ऐसा नहीं है कि उनके लिए ये खुशखबरी आखिरत में दी जाएगी बल्कि उसी वक्त से दी जाती है जबकि वो जिंदगी में होते हैं, और बिलखुसूस वो वक्त जब जिंदगी के आखिरी लम्हात होते हैं फरिश्ते उतारे जाते हैं। इन्नल लज़ीना क़ालू रब्बुना अल्लाह सुम्मा इस्तक़ामू, ईमान और ईमान पर इस्तिकामत के साथ रहने वाले ये अल्लाह वाले, ततनज़्ज़लु अलैहिमुल मलाइका, उनके ऊपर फरिश्ते नाज़िल होते हैं, उनके पास फरिश्ते आते हैं, और क्या अल्लाह तख़ाफू वला तहज़नू, खौफ भी करने की जरूरत नहीं है, कोई अंदेशे में भी आपको अंदेशे में भी पढ़ने की जरूरत नहीं है। वाबशिरू बिलजन्नतिल्लती कुंतुम तूअदून, और जिस जन्नत का तुमसे वादा किया गया है वो खुशखबरी ले लो। कितना खुशनसीब है वो इंसान जिनको इसी दुनिया में मरने से पहले जन्नत की खुशखबरियां नसीब होती हैं। दूसरे लोगों को नजर नहीं आता कि वो फरिश्ते कैसे आ रहे हैं, लेकिन इस दुनिया से गुजरने वाला आदमी देखता है। जब इस दुनिया की आंखें बंद हो जाती हैं, आखिरत की आंखें खुल जाती हैं, और ये दुनिया का दरवाजा बंद हो जाता है और बरज़ख और आखिरत का दरवाजा खुल जाता है, और सारी दुनिया से ये एराज कर देता है, और आलम आखिरत आलम बरज़ख आलम आखिरत उसके सामने होता है, तो वो हालात उसके सामने होते हैं। अगर खुश होता है तो उसकी रूह इस आसानी से निकल जाती है जैसे मस्की में से बाल निकल जाता है। वो फरिश्ते खुशखबरियां सुनाते हैं, कोई जन्नत की ततवाल ला रहा है, कोई जन्नत का मखमली रेशम ला रहा है, रेशम ला रहा है, कोई मखमल ला रहा है, कोई तुवाल ला रहा है, ये कोई चादर ला रहा है, कोई फूल ला रहा है, कोई खुशखबरियां दे रहा है। सैकड़ों फरिश्ते फरिश्ते उसका इस्तकबाल कर रहे हैं, मुबारकबादी दे रहे हैं, दोनों तरफ पर्रे बांधे सफे बांधे हुए खड़े हुए हैं, खिदमत में लगे हुए हैं। अल्लाह को राजी करने वाला ये बंदा उन खुशखबरियों को सुनता देखता और इस आसानी के साथ आलम आखिरत में दाखिल हो जाता है कि बस उसके बाद फिर उसको कोई खौफ और गम लायक नहीं होता। तो मेरे दोस्तों ये कब मिलता है, जब ईमान हो, तक़वा हो। ईमान बढ़ने जितना ज्यादा बढ़ता जाएगा, विलायत के मरातिब उतने ज्यादा बढ़ते जाएंगे, तक़वा जितना ज्यादा बढ़ता जाएगा उतना ही ज्यादा विलायत के मरातिब बढ़ते जाएंगे। एक ख़ास सुनो मैं आपको, एक मरतबा हजरत हबीब अजमी रहमतुल्लाह अलैह से एक शख्स ने पूछा कि हजरत ये बताइए, बड़े औलिया में से है उनका नाम हबीब अजमी, उनका नाम है, उनसे एक ने पूछा कि हजरत अल्लाह को राजी करना चाहता हूं, ये बताइए कि अल्लाह की रजा कहाँ रहती है, अल्लाह अपनी रजा कहाँ उड़ेलते हैं, अल्लाह अपनी खुशनुदी कहाँ उतारते हैं। हजरत हबीब अजम किस दिल से अल्लाह राजी होते हैं, क्या मैं इस दिल से राजी हो गया, वो कौन सा दिल है। हजरत हबीब अजम रहमतुल्लाह अलैह ने कहा, कल्बुन लैस फीही गुबार निफाक, वो दिल जिसमें मुनाफकत का दर दर गुबार नहीं रहना। मुनाफकत क्या है, कैसी होती है, उसके दर्जात क्या है, उसकी सूरत क्या है, उसकी हकीकत क्या है, उसके तफसीलात क्या है, बहुत बड़ा लंबा चौड़ा मजबूर है, लेकिन एक इशारा काफी होगा आप लोग समझदार लोग हैं। ये हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया है, जिमन का नफी हिन्न समय से तुम कर मुनाफिक मुखालिफ सन, जिसमें ये तीन चीजें होंगी, ये तीन में से कोई एक तो वो मुनाफिक होगा बराबर। अगर एक जुज है तो एक बट्टा तीन मुनाफिक, दो जुज है तो दो बट्टा तीन मुनाफिक, तीन जुज है तो पूरा मुनाफिक। और सिफात तौर बहुत ज्यादा है, अफाल की तफसीला भी बहुत है, मगर इतनी बात याद रहे जो सियाह तक की हदीसों में शायद किसी भी हदीस की किताब में आपको मिल जाए, या जब बात करता है तो झूठ मिलाता है। झूठ क्या मिलिश, अब क्या मम क्या समास, क्या छोटा है क्या बड़ा, क्या मर्द क्या औरतें, जुबान को खालिश करना नहीं जानते, फिर मुनाफकत से खाली कैसा होंगे। कदीवा कोई सही हदीस नहीं है, वहां कोई मौजू हदीस जी मौजू रिवायत नहीं है, ये जिसको छोड़ दिया जाए वो जिसको छोड़ना वाजिब होता है, लाजमन लाजमुत तक होती है, जो मरदूद कहलाती है वैसी हदीस नहीं है। सिहान के हदीसों में से जब करीबा जब बात करता है तो झूठ मिलाता है ये। और आज बात तो झूठ मिलाने को फन समझ रहे हैं, फन समझा जाता है फन। खिलाफा और जब वादा करता है तो खिलाफ करता है। एक है गुजरे शरई से वादा वफाई न कर सकना, वो तो माजूर है बेचारा, मजबूर है माजूर है ना, अब वो लायक है एतराज, लायक है तनकीद नहीं है, वो खारिज है इस जुमरे। बिला किसी वजह के आप वादा कर सकते हैं, वादा पूरा नहीं कर रहे दाखलफा। और तीसरी बात इजा तुम्हें खाना, जब उसके पास अमानत रखी जाती है तो खियानत करता है। इजा तुम्हें खाना, वो सब कैसे हालात है फिर क्या समझे, तो मेरे दोस्तों कैसे हालात क्या समझे इसको आप समझे, लेकिन एहतसाब नफ्स से ज्यादा करें कि कहीं ऐसा तो नहीं है कि मैं किस हद तक दुरुस्त हूं और मुझे किस हद तक दुरुस्त होना है। एक बात और याद रखिए, औलिया ए किराम में से हजरत अली हजवेरी रहमतुल्लाह अलैह फरमाते हैं, उनसे किसी ने पूछा कि सब वली होता कौन है, वली कैसा होता है, फरमाया कि अल फानी बिहालिही, वली अपने हाल में फानी होता है, हाल में फनाइयत के जज्बात रखता है। अलबाकी फी मुशाहदत الحق, मुशाहदे हक में बाकी रहता है। लम यकुन लाहू मिनहु अखबार वला मा गैरिहि करार, उसको ये ऐसा मालूम होता है कि जैसे वो कुछ नहीं और उसके बारे में बिल्कुल सब कुछ संकेत साबित, कुछ खबर नहीं मिल रही है, लेकिन अल्लाह के गैर में उसका इत्मीनान भी नहीं रहता, अल्लाह के गैर से मुतअल्लक होकर उसका करार ही नहीं रहता, वो अल्लाह से अल्लाह से मरबूत होकर वो इंतहाई इसरार और सुकून की कैफियत हासिल करता है। इसीलिए मेरे दोस्तों कोशिश करें, बहुत ज्यादा कोशिशें नहीं कर सकते तो थोड़ी तो कर सकते हैं ना भाई ये, अगर आप 100% वली नहीं बन सकते तो किस हद तक मेहनत कर सकते हैं, वो तो होना चाहिए ना। इसीलिए कम से कम जरूरी अखलाक हो जो औलिया अल्लाह के हैं हमें आना चाहिए। मिसाल के तौर पर एक बात ये देखिए, हजरत बाहरी गोस्तानी रहमतुल्लाह अलैह से किसी ने पूछा कि हजरत वली कौन है, शहर गुस्तान के एक बड़े बुजुर्ग हैं, बाहरी गोस्तानी उनका नाम है, बड़े बुजुर्गों में है, तो उनसे किसी ने पूछा कि वली कौन है, तो एक जुमला फरमाया الصابر الصابر تحت الامر والنهي, अल्लाह की तरफ से अता करदा अमर और नहीं के तहत में जम के चलने वाला। मेरे दोस्त कितनी साफ सीधी सी बात है, लेकिन हम लोग आज हम लोग विलायत की बात करते हैं लेकिन शरीयत को छोड़कर बात करना चाहते हैं, शरीयत को छोड़ना नहीं, शरीयत को छोड़कर इरफान की बात नहीं करना, शरीयत को लेकर इरफान की बात करना, शरीयत के साथ इरफान की बात करो। वालिद साहब रहमतुल्लाह अलैह फरमाते थे बेतकल्लुफी से शरीयत तो छोड़कर इरफान वाले को इरफान हो गया है, उसको पता ही नहीं है कुछ कि इरफान क्या चीज है। शरीयत तो छोड़ा नहीं है, तो भाई शरीयत है तरीके औलिया को दसभाव देते हैं, यही तो है ना भाई। हम तो कच्चे बच्चे, आप लोग हमसे ज्यादा जानने वाले, शरीयत तरीका हकीकत हमारे पास। वालिद वाजिद रहमतुल्लाह ने फरमाते थे किसी तरह हमारी असबाब में चार चीजें हैं, एक है दूध, एक है दही, एक है मस्का, एक है घी। दूध दही मस्का घी, इसी तरह शरीयत तरीकत हकीकत मारिफत है। औलिया किराम की जो तफसीलात है वो उसी का खुलासा, उसका खुलासा यही है। इसी तरह मेरे दोस्तों शरीयत जो है ना ये है दूध है, और तरीकत जो है वो है दही, हकीकत जो है वो है मस्का, और मारिफत जो है वो है घी। मगर मेरे दोस्त अगर कोई आदमी ये कहे कि साहब अरे दूध के बगैर दही बनाओ, तो हमसे नहीं बना सकते, हम नहीं बना सकते। साल भर तकरीबन सुन लेंगे मगर हम दूध से दही नहीं बनते। अगर बगैर दूध नहीं रहा तो दही नहीं बना सकते, दही नहीं रहा तो हम मस्का भी नहीं बना सकते, और ये चीजें न हो तो हम घी तो बना ही नहीं सकते। इसीलिए उसकी तवक्को तो आप रखिए ही मत। लेकिन जहां तक के औलिया की बात है, जहां तक के विलायत की बात है, जहां तक के उसके आदाब की बात है, जहां तक के उसके हुकूक और उसूल और आदाब के रियायतों की बात है, वो आप सुन सकते हैं, बहुत तफसील से सुन सकते हैं, कुछ अरज की बात नहीं है। इसीलिए मेरे दोस्त कोशिश करें इस जुबान की कि औलिया अल्लाह के रास्ते पर हम लोग करें। अल्लाह पाक ने कुरान मजीद में फरमाया है या अय्युहल लजीना आमनु तक्कुल्लाह व कुनु मुअस्सदीकीन, ऐ ईमान वालों ये अल्लाह से डरो और सच्चों के साथ हो जाओ, सच्चों के साथ हो जाओ। एक बुजुर्ग से किसी ने पूछा कि साहब इस दुनिया में सच्चे हैं, इस दुनिया में सच्चे हैं क्या? हिंदुस्तान में है कि पाकिस्तान में है, अफगानिस्तान में है, अमेरिका में है, रशिया में है, चाइना में है, अफ्रीका में है, साउथ अफ्रीका में है, कहां है साहब? मैं उस हस्ती की सूरत देखना चाहता हूं जो सच्चा हो। तो उन बुजुर्ग ने फरमाया कि भाई देखो अल्लाह ने जो हुक्म दे रहे हैं वो सच्चों को रख के हुक्म दे रहे होंगे या सच्चों को निकाल के हुक्म दे रहे होंगे, कैसा होगा? किसी को रखकर हुक्म, सच्चों को रखकर हुक्म देंगे ना सच्चों के साथ रहो, या सच्चों को गायब करके बोलेंगे कि सच्चों के साथ रहो? भाई मस्जिद में नमाज पढ़ो उनके बोले, मस्जिद ही नहीं है नमाज क्यों पढ़ते हैं? जब तक के सच्चे नहीं होंगे, जब तक के सच्चे मौजूद नहीं होंगे, उस वक्त तक के उनके साथ नहीं रहने का कोई सवाल नहीं। सच्चे मौजूद है और उनके साथ रहना है, यह अलग बात है कि हमको समझ में नहीं आते। मखदूम रह सकते हैं, मखदूर रह सकते हैं, छुपे हुए रह सकते हैं, कमजोरियां हो सकती हैं, लेकिन सच्चाई का बराबर दाखिला है और सच्चे दुनिया में बराबर मौजूद है, तभी तो अल्लाह पाक ने हुक्म दिया है। इसीलिए मेरे दोस्तों सच्चों का, अल्लाह वालों का एक वाक्य जिक्र करके दुआ करेंगे। एक बुजुर्ग है, उनसे किसी ने कहा कि साहब एक मुकाम, एक जगह एक बुजुर्ग रहते हैं मस्जिद में, बुजुर्ग रहते हैं और उनकी बुजुर्गी का बड़ा चर्चा है और दूर दूर तक चर्चा है, और इतना बड़ा चर्चा है कि हमको यकीन आ गया कि वो अल्लाह के वली होंगे। अब वो बुजुर्ग देख रहे हैं एक मस्जिद में, जिनके ताल्लुक से ये तमाम तफसीलात बताई जा रही है, उन बुजुर्ग को मस्जिद में देखा, उन बुजुर्ग ने इस हाल में देखा के मुंह का थूक मस्जिद में गिर रहा है। तो फरमाया कि उस शख्स को वली कैसे कह सकते हैं जो अल्लाह के घर को पाक रखना नहीं जानता हो? उस शख्स को अल्लाह का वली कैसे कह सकते हैं जो इतने सादा अदब को भी नहीं जानता? मकरूह जी, मकरूह रुतबत में मस्जिद में डाली जाए, मुंह का थूक और लोम इस तरीके से पटका और ये टपकाया जाए, नहीं, चलो यहां से। इतनी सादा सी बात, मस्जिद को पाक और साफ और सुथरा रहना चाहिए, आलूदगियां नहीं रहना चाहिए। जो मस्जिद जिस शख्स के थूक और मट्टी इस तरीके से मकरूह रुतबतों से आलूदा हो, उस शख्स की विलायत के बारे में हम यकीन नहीं कर सकते। मतलब ये हुआ कि किस दर्जा नाजुक अंदाज से औलियाए किराम ने विलायत की बातों को समझाया है। एक और सादा बात ये समझिए, हजरत अबू सईद रहमतुल्लाह अलैह गुजरे हैं, तो जुमलों का वाकया है। ये एक साहब के बारे में कहा गया कि वली है वो मस्जिद में दाखिल होते हुए हजरत अबू सईद ने देख लिया। मस्जिद में पहले उन्होंने बायां पांव दाखिल कर दिया तो फरमाया कि जिस शख्स को अपने दोस्त के घर में आने का सलीका न हो वो विलायत की बातें करता है। लेकिन मेरे दोस्त आप बुरा न माने, आज हम लोग कितनी विलायत की बातें करते हैं, कैसे कैसे औलिया के किस्से सुनाते हैं, कैसे कैसे हालात औलिया सुनाते हैं। ये हजरत महबूब सुभानी शेख अब्दुल कादिर जिलानी रहमतुल्लाह अलैह की जिंदगी सुनाते 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 बस जुबान सूखती नहीं है, इतना ज्यादा सुनाते हैं। मगर हजरत शरीयत पर कितने पाबंद थे मालूम है? हजरत की शरीयत की पाबंदी पैदाइश ही से थी। हाँ, इसीलिए आपको मादर जाद वली कहा है। जिस साल जिस हजरत महबूब सुभानी अब्दुल कादिर जिलानी रहमतुल्लाह अलैह पैदा हुए रमजान की पहली तारीख, और आप जानते हैं छोटा बच्चा मासूम बच्चा जो अभी रहम से निकल कर बाहर गोद में आया है, उसका काम क्या है? उसका काम दूध पीने का है। लेकिन आप अच्छी तरह जान सकते हैं ये बात, सीरत गौसुल आजम में भी देख सकते हैं, समाने है गौसुल आजम में भी देख सकते हैं, और मुख्तलिफ अंदाज के औलिया की किताबों में भी मुस्तनद और मोतबर तरीकों से ये बात बताई गई है कि रमजान मुबारक के पूरे महीने में दिन में हजरत ने कभी भी दूध पीने के लिए अपनी मां की छातियों को मुंह नहीं लगाया। और हम लोग शरीयत जी और हम लोग विलायत की बात करते हैं, शरीयत छोड़ गई। जिस अल्लाह के वली ने शरीयत पर इतनी सख्ती से कारबंदी अख्तियार की और पाबंद शरीयत रहे, आज उनका नाम लेकर क्या क्या हो रहा है अल्लामा वल हफीज। मेरे दोस्तों, आप लोग समझदार लोग हैं, जरूर औलिया के वाकयात पढ़िए, जरूर विलायत के बाप पढ़िए, जरूर अल्लाह वालों के साथ रहिए, सदाकत और रास्ती का दामन हाथ से मत छोड़िए, सच्चों के साथ रहिए। अगर अल्लाह वाले मिल जाए तो उनके हाथ पर तौबा करने को अपनी जिंदगी की बड़ी सआदत समझिए, और अल्लाह वालों से के जी मसालिक और उनके मशारिफ और उनके सिलसिलों से मुंसलिक होने को अपनी सआदत और खैरख्वाही समझिए। इसमें कोई ऐब और खराबी की बात नहीं है। आप चाहे कादरी रहे, चाहे आप चिश्ती रहे, चाहे आप नक्शबंदी रहे, चाहे आप सुहरवर्दी रहे, कुछ भी रहे, चाहे आप और बुजुर्गों से राबता रखने वाले हो, हमें उससे कोई एतराज और सरोकार नहीं है। सिर्फ दिख रही है कि रास्ता हक है या बातिल, ये हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम का उसवा मौजूद है या नहीं है, शरीयत मुतहरा के ऊपर मजबूती से जी कायम है या नहीं है, कहीं ऐसा तो नहीं है कि शरीयत मुतहरा का दामन हाथ से छूट गया हो और हम मुख्तलिफ किस्म की बातें करते हो। एक बात अर्ज करते हुए बात खत्म करें, हजरत देखो भाई, अल्लाह वालों की सिफात, अल्लाह वालों के अखलाक कैसे होते हैं, किस अंदाज की उनकी फहम, कैसी उनकी फिरासत, कैसी उनकी समझ होती है। हजरत जुन्नू ने मिस्री रहमतुल्लाह अलैह, आप हजरत ने बारहा नाम सुना होगा या जानते भी हैं हजरत जिंदगी वगैरह को, हजरत जुन्नू ने मिस्री रहमतुल्लाह अलैह एक मरतबा दरिया में कश्ती फर जा रहे थे, काफिला साथ था, बहुत दूर से दूसरी कश्ती भी आ रही थी, मुकाबिल से बहुत दूसरी कश्ती भी आ रही थी या इधर उधर से, बहरहाल एक दूसरी कश्ती भी थी और उसमें भी बहुत से लोग रंग रलियों में ऐश में इशरत में हंसते बोलते खाते पीते खुशियों में तदमस्त है, बहुत खुशियां मना रहे हैं, नाच गाना है, खुशियां वगैरह इस तरह के चीज है। तो आपके साथ जो लोग थे उनको बड़ा जज्बा आया और उस जज्बे में उन लोगों ने कहा कि हजरत आप अल्लाह के दोस्त हैं, आप इन लोगों की बर्बादी की दुआ कर दो, ऐसे बदनसीब इस अल्लाह ताला की इस जमीन पर नहीं रहना चाहिए, ऐसे लोगों से दुनिया पाक हो जाए, आप इनका बद दुआ कर दो कि इनका बेड़ा गर्क हो जाए। حضرت ظلم میں مصری رحمت اللہ علیہ غالباً کشتی میں کھڑے ہو گئے یا بیٹھ کر ہاتھ اٹھائے دعا کی. یہ سارے لوگ حیران ہیں کہ حضرت بولتے ہی دعا شروع کر دیے. حضرت نے یوں دعا فرمائی کہ اے اللہ آج جس طریقے سے آپ نے ان لوگوں کو یہ خوشیاں دی ہیں, اے اللہ آخرت کی بھی ہمیشہ کی خوشیاں مقدر کر دے انہیں. بس یہ سننا تھا, بس وہ ایسے بے تاب اور بے دل ہو گئے. بولو اپنا چنگو روباب پھیرا, آلات موسیقی بھیگے اور اپنے سارا سازو سامان چھوڑا اور وہاں کے ظلم نے مصری توبہ کرا دیجئے. یہ وہ بات تھی جو اللہ والوں کی بات کہلاتی ہے. اللہ پاک نے ان کی دعا قبول کی, آخرت کی خوشیاں مقدر کر دی. اس کا راستہ یہ ہے کہ ایمان پر خاتمہ ہو, اور ایمان پر خاتمہ ایمان ہی کی حالت پر ہوتا ہے. لہذا ضروری ہے کہ ان کے لیے ایمان اور اسلام کا راستہ ہموار ہو جائے. ان سب لوگوں نے ایمان قبول کر لیا, اللہ نے ہمیشہ کی خوشیاں ان کے لیے مقدر کر دی. تو میرا دوست اللہ والے کیسے کیسے گزرے. ہم لوگ کیا کرتے ہیں معلوم, ذرا میری انہوں سننے کا تھا بتاتا تھا سب کو, ایک ہی منٹ میں دفن کر کے دم لیتا تھا. جی ایک آدمی جو ہے مختلف انداز سے بے ہنگم انداز سے بے ادبی ان کے ساتھ آ رہا تھا, سادی انداز پر آ رہا تھا. یا ایک آدمی نے یوں کہا, ایک شخص یہ ایک بزرگ سے ایک شخص نے یوں کہا کہ حضرت مجھے اسم اعظم بتا دیجیے جس کے واسطے سے دعا مانگے تھے دعا قبول ہو جاتی ہے. اسم اعظم بول کے بہت ڈھونڈتے لوگ, اسم اعظم بول کے فرمایا کہ دعا قبول ہو جاتی ہے, وہ اسم اعظم چاہیے آپ ہم کو سکھا دیجیے. آپ نے کہا اچھا ٹھیک ہے ایک کام پہلے کر لو پھر اس کے بعد کرتے ہیں بتا دیتے ہیں ہم. آپ نے کیا کیا, ایک چھپا کر ایک ڈبے میں ایک چیز محفوظ کر دی, اس کو چاروں طرف سے پیک کر دیا. اس کے بعد یہ کہا کہ دیکھو صرف ایک کام آپ کو کرنا ہے, یہ عجیب چیز ہے اور خاص قسم کی چیز ہے, خاص قسم کا تحفہ ہے, خاص قسم کا ہدیہ ہے. فلاں میرے دوست کے پاس یہ چیز لے جا کے دے دینے کا ہے, اور دیکھو اس کو کھولنا نہیں. تو وہ بیچارا بڑا اتنا چھوٹا سا کام ہے چلو کر لیں گے. رستے میں گئی, کچھ دور جانے کے بعد خیال ہوا کہ اتنی تاکید سے بولے ہیں حضرات تو کوئی خاص بات ضرور ہوں گی, دینا تو کیسا بھی ہے اس میں تو کوئی شیوا نہیں ہے مگر دیکھیں گے کیا ہے. اب جیسے ہی کھولا ڈبا چوہا نکل کے بھاگ گیا. جب چوہا نکل کے بھاگ گیا پریشان ہوا, سر کو ہاتھ لگا کے واپس آیا. کیا ہوا میاں تم جلدی آ گئے؟ نہیں صاحب, بولے کیا ہوا کیا تھا؟ نہیں صاحب میں کھول لیا تھا. بولے کیا کھولا؟ تو ڈبا کھولا. تو پھر کیا ہوا؟ تو چوہا نکل کے بھاگ گیا. تو حضرت نے فرمایا چوہے کی حفاظت نہیں کر سکتا, اسم اعظم کی حفاظت کرتا رہے تو. چوہے کی حفاظت کرنا تیرے بس کا روگ نہیں ہے تو اللہ والوں سے اسم اعظم کی توقع رکھتا ہے. بہرحال میرے دوستو, اللہ والوں کی بات میرا لی, اللہ والوں کی باتیں عجیب, کرامتوں کا ان سے صدور, کرامت الاولیاء یہاں, ان کے احوال عجیب و غریب ہوتے ہیں. مگر میرے دوست وہی احوال قابل قبول اور قابل اعتماد ہیں جو شریعت کے حدود و دائروں میں ہوتے ہیں, اور استناد کے ساتھ کوئی بات بولنا چاہیے. جہاں سے بولے وہاں سے جو چاہے چیز بس اٹھائے نکال کے پھینک دیے بات کو, ایسا نہیں ہے. ایک ایک بات تولی جائے گی, ایک ایک بات نفی جائے گی, ایک ایک بات کا حساب کتاب ہوگا. ایک جملہ بھی اگر ہماری زبان سے غلط نکل گیا تو وہ حشر میں اور آخرت میں بربادی کے لیے کافی ہو جاتا ہے. اس وقت میرے دوست محتاط ہو کے زندگی بسر کیجئے, اللہ والوں کے راستے پر چلیے, اللہ آپ لوگوں کو جزائے خیر دے. ضروری اعلان یہ ہے کہ مسلم پرسنل لا بورڈ اور مسلم پرسنل لا, ان دو عنوانات کے تحت اخبارات میں جو باتیں آ رہی ہیں اور وہ اس کو آپ تفصیل سے پڑھیے, تفصیل سے سنیے, تفصیل سے سمجھیے, خوب اچھی طرح آپ جی اس کے بارے میں توجہ دیجیے. اور جہاں جہاں جس قسم کے اجلاس ہوں, جن اجلاسوں میں شرکت کی گنجائش ہو, اور جہاں بھرپور جو اصول اس کے ضابطے اس کے قاعدے اس کے قانون وہ تمام تفصیلات آئیں گی اخبارات میں, تجاویز وغیرہ کی شکل میں, اجلاسوں کی شکل میں, تفصیلات کی شکل میں. آپ حضرات کا یہ مسلم پرسنل لا اور مسلم پرسنل لا بورڈ کی تفصیلات کے اعتبارات میں سب کا بھرپور تعاون ہونا چاہیے. بس سب ایک ہوں, سب کے سب نیک ہوں, اور خاص طور پر یہ نمائندہ بورڈ جو پورے ملک کا بورڈ ہے, کسی کے خاص گھر کا نہیں ہوتا بلکہ پورے ملک کی نمائندگی ہے. اس لیے پورے عام مطلب نہ چاہے عوام ہوں کہ خواص, کسی بھی گروہ, کسی بھی طبقے, کسی بھی لائن کے رہنے والے ہوں, یہ اس کا بھرپور ساتھ دیجیے, اس کا بھرپور تعاون کیجیے. اللہ آپ لوگوں کو ذرا خیر دے, سنت ادا فرما لیں.